بسم بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، خاتم النبيين، رحمة للعالمين، سيدنا ونبينا ومولانا محمد وعلى آله وأصحابه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وذروا ظاهر وباطنه، صدق الله المولانا العظيم. اگر ہم سے کوئی سوال کرے کہ آپ کے پاس سب سے قیمتی چیز کیا ہے، آدمی یہ بھی کہہ سکتا ہے سب سے قیمتی چیز آنکھ ہے. جن لوگوں کے پاس آنکھ اور روشنی کی نعمت نہیں ہوتی، ان کی زندگی کیسی بے لذت گزرتی ہے، وہ بھی صحیح جواب ہو سکتا ہے. کوئی کہہ دے بہت سے لوگ ایسے ہیں کہ سب چیزیں ان کے پاس ہے مگر دماغ حاضر نہیں ہوتا، ایبسنٹ مائنڈ ہوتا ہے یا کمی ہوتی ہے دماغ میں، تو بیچاری کی زندگی بیکار ہوتی ہے. اس لیے سب سے اعلیٰ چیز میرا دماغ ہے. یہ بھی کہہ سکتا ہے کہ دل، جس پر پورے بدن کی تمام حرکات و سکنات ڈیپینڈ ہیں، وہ ہے. تو ہر چیز صحیح ہو سکتی ہے، لیکن ایسا شخص جس کے سامنے اس دنیا کے بعد آنے والی زندگی کا تصور ہے کہ مجھے مرنے کے بعد دوبارہ زندہ ہونا ہے اور اس کے بعد ایک لمبی زندگی آگے ہے، کیونکہ جن منزلوں سے یہ گزرا ہے وہ ساری منزلیں مختصر مختصر ہے. جس زمانے میں یہ نطفے کی شکل میں تھا وہ بھی بہت مختصر پیریڈ تھا، اس کے بعد جمع ہوا خون بنا تو تھوڑے دنوں رہا، اس کے بعد گوشت کا ٹکڑا بنا وہ بھی تھوڑے دنوں رہا، اس کے بعد ہڈیاں پیدا ہوئیں اور اس کے اندر روح ڈالی گئی اور رکھا گیا ماں کے پیٹ میں، تو وہ بھی مختصر پیریڈ تھا. پھر وہاں سے آیا اس آسمان و زمین کے پیٹ میں، تو یہاں بھی سالوں رہتا ہے، ہمیشہ نہیں رہتا. یہاں سے نکلنے کے بعد جو اگلا عالم ہے، قبر کا پیٹ جس کو کہتے ہیں، اور ہم لوگوں کی اصطلاح میں، دینی ٹرمینالوجی میں، اس کو عالم برزخ کہتے ہیں. کچھ لوگ دفناتے ہیں جیسے ایمان والے، کچھ لوگ صندوق میں برتے ہیں جیسے نصارہ، کچھ لوگ جلا دیتے ہیں جیسے ہنود. چاہے وہ کسی بھی طرح سے اس کو اس دنیا سے بعد میں آنے والی زندگی کے لیے رخصت کر دیں، اس کو عالم برزخ کہتے ہیں. وہ بھی ٹرانزٹ پیریڈ ہے، عارضی زمانہ ہے. وہاں کتنے دن بھی یہ آدمی رہ لے، اس کے بعد پھر اس کو وہاں سے واپس آنا ہے. اور اس پر یقین نہ رکھنے والے لوگ بہت اعتراضات کرتے تھے، جیسے سورہ یاسین میں بھی ہے، قال من یحیی العظام وهی رمیم، کیسے ان کو دوبارہ زندہ کریں گے، یہ تو ختم ہو گیا، گل گئیں ہڈیاں، چورا ہو گئیں. تو اللہ نے وہاں جواب دیا، جب تم پہلے پیدا کیے گئے اس وقت تو کوئی چیز موجود بھی نہیں تھی، اور اب جو تمہیں دوبارہ پیدا کرنا ہے اس وقت کم سے کم تمہارا چورا تو موجود ہے. چورا موجود ہو اس سے تم کو واپس بنانا زیادہ مشکل ہے یا جب تم تھے ہی نہیں. حضرت مولانا عمر صاحب پالنپوری رحمۃ اللہ علیہ دلی میں ہوا کرتے تھے، ایک بڑے بزرگ تھے، بڑی میٹھی آواز، اور بڑے بڑے مسائل کو بہت آسان زبان میں سمجھاتے تھے. فرماتے تھے یہ انسان کھا खाने से बना, जब माँ ने खाना खाया, जब बाप ने खाना खाया तो उससे इसका वजूद आया, लेकिन वो खाना कैसे बना? फरमाते थे सूरज की रोशनी की किरणों से वो खाना बना, दूर से आई हुई बारिश से, समंदर के उठे हुए भाप से, उसके जरिए उस दाने की जमीन में परवरिश हुई, चांद की रोशनी ने उन दानों को पकाया, मेवे को पकाया। ये तो ऐसे बिखरा हुआ था चारों तरफ से, वहां से जमा कर करा के अल्लाह ने इसको नुतफे की शक्ल दी, तब बनाया। और अब तो उसका चूरा हवा में बिखर गया हो, पानी में बहा दिया गया हो, या कब्र में मिट्टी के जर्रात में मिल गया हो, अब अल्लाह को उसका जमा करना बहुत आसान है। वो तो ये इंसान भी जनरल साइंस में जब सिखाते हैं सॉलिड लिक्विड गैसेस को, फिर मिली हुई चीजों को मिक्स कर, मिक्सचर कंपाउंड को, तो उस वक्त भी मिट्टी के जर्रे में मिले हुए लोहे के जर्रों को एकदम उसके ऊपर मैग्नेट रखकर, मैग्नेटिस रखकर मिट्टी से उन जर्रों को अलग करता है जब इंसान, तो क्या अल्लाह इसको अलग नहीं कर सकता? और वहां से भी उठने के बाद फिर माशर के मैदान में होगा, वहां भी आरजी होगा। मैशर के मैदान का आलम यह है, कुरान ने कहा कान मिकदारुहु खम्सीना अल्फ सना, कि अगर उस जमाने के एक दिन को तुम यहां के दिनों से तोलोगे, यहां तो सेकंड 60 सेकंड का मिनट हो गया, 60 मिनट का घंटा हो गया, 24 घंटे का दिन हुआ, 7 दिन का हफ्ता हुआ, और 30 दिन का महीना हुआ, 365 दिन का साल हुआ। कुरान पाक कहता है कि उस एक दिन को अगर तुम इन दुनिया के दिनों से नापो तोलो, तो वो एक दिन इतना लंबा होगा कान मिकदारुहु खम्सीना अल्फ सना, जैसे इस दुनिया के 50,000 साल, ऐसा वहां का एक दिन होगा। लेकिन वो भी आरजी होगा, उसके बाद जब फैसले होंगे, हिसाब होगा, और तब तकसीम हो जाएगी, जन्नत वाले ये हैं, जहन्नम वाले ये हैं। तो जिस शख्स के दिल में इन सब बातों का यकीन होगा, उससे जब सवाल होगा तुम्हारे पास सबसे आलीशान चीज, सबसे कीमती चीज क्या है, उसका जवाब होगा तमाम नेमतों से बढ़कर मेरे पास अगर कोई नेमत है वो है नेमत ईमान। उस नेमत ईमान की वजह से दुनिया की जिंदगी में की लज्जत भी अलग ही है। अगर ईमान ना हो, जिस प्यार से हम मस्जिद आते हैं या जिस रेस्पेक्ट से हम मस्जिद में कदम रखते हैं, ऑनर से एक दूसरे के साथ जब घुसते हैं, ये तसव्वुर भी हमें ना होता कि हम न जानते मस्जिद किस चीज का नाम है। अगर ईमान ना होता तो हम नहीं समझ सकते थे क़िबला किसको कहते हैं। ये तो ईमान की बरकत से हमारे दिल में है कि तमाम आलम की मसाजिद का मरकज रुख अगर है तो वो काबतुल्लाह है। इसीलिए माएँ काबे की तरफ अपने बच्चों को पैरों को फैलाने नहीं देती थी, बेटा बेअदबी हो जाएगी, उधर पैर नहीं फैलाया करते। ये कैफियत हमारे कल्ब में तब है जब हमारे पास नियमत ईमान है। ये नियमत ईमान की बरकत है हम सब क़िबले का रुख किए हुए बैठे हैं, और ये नियमत ईमान की बरकत है हम सब इस वक्त इस पोजीशन में है, क्योंकि हमने जो वुजू किया है, हमारा ईमान, ईमान की तालीम शरीयत हमको ये बताती है कि ये तुमने चंद अमल किए, चार ही आज़ा तो वजू में हमने धोए फर्ज के और कुछ सुन्नतें अदा की, तो अल्लाह ने हमको ऐसा पाक बना दिया कि अगर हमारे और क़िबले के दरमियान की सारी दीवारें, पहाड़ और पानी हट जाएं और एकदम हम काबा के सामने खड़े हों, तो हम अल्लाह के फजल से इस पोजीशन में हैं, हमें कोई दूसरी प्रिपरेशन तैयारी नहीं करनी, हम एकदम काबतुल्लाह का तवाफ शुरू कर सकते हैं। एक छोटे से वुजू की वजह से हम इस पोजीशन में हैं, वरना दुनिया में करोड़ों लोग सुबह उठ के शावर लेते हैं, शैम्पू इस्तेमाल करते हैं, जल लगाते हैं, और गरम गरम पानी से नहाते भी हैं, लेकिन उनके उस नहाने को कोई शरई गुस्ल या शरई वजू से ताबीर नहीं करता। ये तो ईमान की बरकत से हमारे इस मुंह धोने का नाम उस तरतीब पर जो शरीयत ने हमको दिया वजू बना दिया। और कैसा वजू? ये वही पानी है जो भी मटके में था, जो भी बाल्टी में था, जो भी हमारे नल में था। और ये हमारे यकीन की बात है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, वो पानी जो तुमने वजू के पानी की नियत से हाथ में ले लिया और मुंह पर अब तुम फेरने वाले हो, डालने वाले हो पानी, तो उस पाक और सच्ची जुबान से फरमाया उस पानी की ताकत बदल गई। उस पानी में अब यह ताकत है कि जब तुम मुंह पर डालोगे तो मुंह के गर्द को तो वो दूर कर ही देगा, ये पावर उसमें है, मुंह के मैल को तो वो दूर कर ही देगा, लेकिन चूंकि अब तुम्हारे दिल के इरादे की वजह से उसका नाम वुजू का पानी है, तो आपकी सच्ची जुबान ने कि इस पानी में यह ताकत है, तुम्हारे चेहरे से जो गुनाह हुए होंगे, आंखों से जो गुनाह हुए होंगे, अगर वो आंख की पलक के नीचे भी छुपे हुए हैं गुनाह, ये वुजू का पानी उनको भी धोकर बाहर फेंक देता है। ये सारी लज्जत तब है जब हमारे पास ईमान है। अभी शाबान चल रहा है, रजब से हमारे तमाम इमाम साहिबान ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की इक्तिदा में दुआ शुरू कर दी थी, अल्लाहुम्मा बारिक लना फी रजब व शाबान व बल्लिगना रमजान। इस हाल में जब 29 होगी तो ईमान वाले दिलों में कैसी हलचल होगी। बुढ़िया सुबह को कहती है, अनपढ़ बूढ़ी औरत जिसने पढ़ा बिचारी ने नहीं, इस दिन उसके दिल में एक अलग पावर है। बेटा स्कूल से आओगे, जरा भैया की दुकान की तरफ से होके आना, क्यों अम्मा? शायद वो सौदा दे, चांद हो जाए तो सहरी तो बनानी है। मुख्तदी आते हैं, चेयरमैन साहब मस्जिद की कमेटी से कहते हैं, कोई हाफिज साहब अच्छे से आए, क्या बात है, तुम तो ओवर बिजी हो, कभी मस्जिद की तरफ आते भी नहीं। नहीं सदर साहब, अगर चांद हो गया तो मुझे कुरान सुनना है ना, तरावी। आज उसके दिल में भी हलचल है। वो जो नौजवान लड़का है जो गश्त वालों को देखते ही सड़क की इस गली से उस गली में भाग जाता था दूर से देखते ही, वो भी इस दिन आता है, अम्मा जरा एक जोड़ा अच्छा रखना, क्यों क्या बात है बेटा, अगर चांद हो गया ना तो मुझे तरावी पढ़नी है ना, अच्छा सा जोड़ा रखना, मुझे कुरान सुनने मस्जिद जाना है। इस जवान के दिल में भी आज हलचल है, और यह हलचल इतनी ज्यादा है, कभी कभी देखा होगा छोटा भाई अपनी छोटी बहन से कहता है कि मम्मा मुझे सहरी में नहीं उठने देती, रोजा नहीं रखने देती, चुपके से मुझे जगाना। क्यों? मैं भी तो सुबह सहरी खाऊंगा, रोजा रखूंगा। दुनिया वाले हमसे पूछने लगे, लोगों ये 29 शाबान तो पूरे दुनिया में आ गई, ईस्ट वेस्ट नॉर्थ साउथ में हर जगह शाबान आ गया, या आज उस बुढ़िया के दिल में क्या बात है, हलचल है? इस जवान के दिल में क्या हलचल है? ये मुख्तदियों के दिल में क्या हलचल है? ये मस्जिद वालों के दिल में क्या हलचल है? तो कहते हैं ईमान वाले का जवाब होगा, ये हमारे ईमान की हरारत है। रमजान ने आने से पहले ही ईमान वालों के कुलूब पर एक ऐसा साया डाल दिया है, एक नई अजीबोगरीब हरारत है। और ये ईमान, हजरत मुफ्ती मोहम्मद हसन गंगोई रहमतुल्लाह अलैह फरमाया करते थे कि भाई ये ऐसा मजबूत ईमान जरूरत है, जब कब्र में पहुंचोगे तो कब्र के सांप को ये ईमान धकेलने वाला हो, उसको पुश करे, हट जाए यहां से, तू इस कब्र में कैसे आया? क्योंकि कब्र जो आलम बरजख है, हदीस में है कि कब्र में जो हूर होगी, अल्लाह ने उसको इतना नूर दिया है। हज़रत मौलाना उमर साहब पालनपुरी रहमतुल्लाह तर्जुमा फरमाया करते थे, ये उंगली का जो ऊपर का एक हिस्सा है इसको उर्दू वाले पोरवा कहते हैं, ये इसका ऊपर वाला एक कट। फरमाते थे हदीस में है, کہ اگر قبر والی حور عالم برزخ کی حور انگلی کا یہ ایک حصہ اس دنیا میں ظاہر کر دے, اس کے اندر اتنی نورانیت ہے کہ سورج کی روشنی بھی ماند پڑ جائے, اور جو قبر کے اندر سانپ ہے, ایٹم بم تو کچھ نہیں, اس نے تو ہیروشیما اور ناگاساکی کے ایک حصے کو ختم کر دیا ایسا کہ ابھی بھی گھاس نہیں اگتی, وہ سانپ تو ایسا ہے قبر کا جس کو نبی کریم صلی اللہ علیہ وسلم نے بیان فرمایا کہ اگر وہ اپنا اندر والا سانس, سانس میں دو ایکشن ہوتے ہیں, ایک تو آکسیجن انسان اندر لیتا ہے تازہ ہوا جس سے زندگی ہے, اور دوسرا اندر کی گندی ہوا جس کو کاربن ڈائی آکسائڈ کہتے ہیں اس کو باہر پھینک دیتا ہے, تو فرمایا کہ قبر کا سانپ اگر ایک بار کاربن ڈائی آکسائڈ اپنا سانس دنیا کی طرف پھینک دے تو پوری دنیا میں قیامت تک کہیں سبز گھاس نہیں اگے گی. اتنا کے اندر ہے عالم برزخ کا, جہنم کا تو اس سے سنگین ہے. عالم برزخ کی حور یہ ہے, وہ بھی ٹرانزٹ پیریڈ ہے, قبر وہاں اجر نہیں ہے, وہاں تو مشغول رکھتے ہیں, اور وہاں کے اجر کی کا معاملہ ہی دوسرا ہے کیونکہ وہ ٹرانزٹ پیریڈ ہے. حدیث میں ہے کہ جب وہ آدمی جو نمازی ہے جس کا دل مسجد میں اٹکا رہتا ہے, قلبہ معلق بالمسجد کا مطلب ہے دکان پر بار بار خیال آ رہا ہے, اذان کا وقت تو نہیں ہوا, ہے دکان میں, ہے آفس میں بار بار خیال آ رہا ہے گاڑی میں آ رہا ہے, چنئی سے دیکھ رہا ہے کہ کتنے بجے لینڈ کرے گا جہاز بنگلور میں تو میری نماز ملے گی یا نہیں, بیٹھا تو یہ دوسری جگہوں میں ہے مگر دل اس کا مسجد سے اٹکا ہوا ہے. اس کو حدیث میں کہا قلبہ معلق بالمسجد, اس کا دل اٹکا ہوا ہے مسجد سے. تو فرمایا ایک آدمی ایسا جو قبر میں پہنچا اور قبر بند ہو گئی, اس کی نماز کبھی نہیں چھوٹتی تھی, ہر وقت مسجد کے ساتھ معلق تھا اس کا دل, تو اس کو قبر کا بند ہو کے جو وہاں کا منظر ہے وہ ایسا لگا جیسا عصر کا ٹائم, اس کو اندھیری قبر نہیں لگی بلکہ اس کو لگا سورج ڈوبنے والا ہے. تو فرشتہ کہے گا من ربک, جو وہاں کے سوال ہے ماں دینک, یہ کہتا ایک منٹ ٹھہر جاؤ, ایک منٹ ٹھہر جاؤ, کیا بات ہے, میری کبھی نماز قضا نہیں ہوئی ہے, سورج ڈوبنے والا ہے, میری اثر قضا ہو جائے گی. اب فرشتہ ہکا بکا, اللہ یہ کیا بندہ آ گیا سوال کا جواب نہیں دے رہا, تو اللہ کی طرف سے آواز آئے کہ رجل کان قلبہ معلقا بالمسجد, میرا وہ بندہ ہے جس کا دل ہمیشہ مسجد کے ساتھ لگا ہوا رہتا تھا, اللہ اب کیا کریں, کہا اس کی قبر کو وسیع کر دو, جنت سے ایک مصلی لا کے بچھا دو, ایک چھوٹی سی کھڑکی وہاں کی ہوا کے لیے کھول دو, اور اس کو اجازت دے دو, یہ سمجھ رہا ہے مجھے اثر پڑنی ہے, اثر پڑھے. تو فرمایا کہ ابھی یہ چار رکعت اس نے کمپلیٹ نہیں کی ہوگی کہ قیامت قائم ہو جائے گی, اس کو مرنے سے قیامت کے قائم ہونے تک کا ٹائم ایسا لگے گا جیسے چار رکعت نماز. اللہ ایسی ہی ہماری قبر آسان کر دے, جیسا عمل یہاں سے ہوگا ایسا ہی عالم برزخ میں, اجر کی جگہ نہیں ہے, بزی رکھنے کے لیے ہے. اور ایک دوسری مثال دی, وہ شخص جو اپنی آنکھوں کی دنیا میں حفاظت کرتا ہے, اور جب ایمان تازہ ہوتا ہے آدمی اس کا اثر محسوس کرتا ہے. مولانا صاحب, میں بازار میں چلتا تھا, سامنے لڑکی آتی تھی تو جی نہیں چاہتا تھا ان کی طرف نگاہ اٹھاؤں, کیا مطلب, ایمان گرم تھا تازہ تھا. اور مولانا صاحب سویرے اذان سنتا تھا, آنکھ کھلتی تھی, ایک دم شیٹ کو پھینک کر کمبل کو پھینک در کھڑا ہوتا تھا, کیا بات ہے, ایمان تازہ تھا. اور اب کیا کہنا چاہتے ہو, جی اب لڑکیاں چلتی ہیں, جی چاہتا ہے ان کو دیکھوں, دیکھنے لگتا ہوں, جی صبح جاگتا ہوں, کروٹیں بدلتا ہوں مگر اٹھ نہیں سکتا, نزدیک مسجد ہے جا نہیں سکتا. مولانا صاحب سمجھتے ہیں ایمان تھوڑا کمزور ہو گیا. حضرت مولانا عمر صاحب پالن پوری رحمۃ اللہ علیہ اکثر یہ حدیث پڑھا کرتے تھے, الایمان یزید وینقص, ایمان گھٹتا بھی ہے بڑھتا بھی ہے, یہ بیٹری چارج بھی ہوتی رہتی ہے ڈاؤن بھی ہوتی رہتی ہے. جب ایمان تازہ ہوتا ہے تو ایک انداز دوسرا ہوتا ہے گناہوں سے بچنے کا, نیکیوں کے کرنے کا, اور جب یہ بیٹری ڈاؤن ہوتی ہے تو زندگی کا انداز دوسرا ہو جاتا ہے. جیسے بدن میں سستی ایسے اس کے اعمال میں سستی آتی ہے. تو یہ آدمی یہ جب بھی سامنے آئے کوئی چیز نظر کی حفاظت, نظر کی حفاظت. تو کہا قبر میں پہنچے گا تو وہاں اس کے سامنے قبر کی حور آئے گی, اس نے نظر کی حفاظت کی ہے, اس کی زندگی پاک دامن زندگی ہے. تو حور آئی اس کے گلے میں مالا ہے, وہ وہاں کے موتی ہیں عالم برزخ کے, اس نے اس کو دیکھنا چاہا, ٹچ کیا موتی کو تو اس کا تاگا ٹوٹ کے دانے گر گئے. اب حور بھی وہ دانے اٹھانے لگی اور یہ نیک بندہ بھی دانے اٹھا رہا ہے, یہی ابھی اس میں اٹھانے میں مشغولی تھے کہ قیامت قائم ہو گئی. اور یہ دنیا میں بھی ہوتا ہے, جب آدمی اپنی دلچسپی کی چیز میں رہتا ہے تو اس کو نہیں پتا لگتا ٹائم اتنا سارا کیسے چلا گیا, جی ایک گھنٹہ ہو گیا ہمیں تو محسوس بھی نہیں ہوا. تو ایسے ہی یہ عالم برزخ میں مشغول رہیں گے حالانکہ وہ اجر کی جگہ نہیں ہے. اس کا دل دنیا میں نماز کے ساتھ اٹکا ہوا تھا, اجازت ہو گئی نماز پڑھ لو. تلاوت کے ساتھ اٹکا ہوا تھا, اجازت ہے تلاوت کرو, لیکن وہاں کی تلاوت کا وہ ثواب نہیں ہے, وہ عمل نہیں بنے گا جو دنیا میں مل رہا ہے. یہاں کا تو ایک ایک منٹ کا ثواب. یہ سورہ اخلاص کتنی چھوٹی سی سورت ہے. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد. ایک منٹ پوری نہیں لگی. بخاری شریف کی روایت ہے جب آدمی ایک بار سورہ اخلاص پڑھتا ہے, سلسل قرآن, ون تھرڈ آف قرآن, ایک تہائی قرآن, دس پارے تلاوت کرنے کا ثواب مل جاتا ہے. اس لیے آدمی ہر دن اپنا معمول بنانا چاہیے. ماں باپ کا بہت بڑا حق ہے, استادوں کا حق ہے, ان کی نیت سے صبح کم سے کم دو چار بار قل ھو اللہ احد پڑھ لے, اللہ میری طرف سے. ان کے احسانات کا بدلہ تو آدمی دے نہیں سکتا, ماں باپ کے حقوق کو ادا کر نہیں سکتا چاہے کتنی خدمت کی ہو. اللہ ان کے لیے عیسیٰ علیہ السلام. مشائخ بتاتے ہیں کہ صبح سویرے سورہ یاسین کو پڑھ دو, دس قرآنوں کی تلاوت کا ثواب. تو بہرحال میرا پوائنٹ یہ تھا کہ اس دنیا سے نکلنے کے بعد عالم برزخ میں وہاں جیسا یہاں عمل کیا ایسے ہی کام میں مشغول رکھا گیا, لیکن وہ بھی عارضی پیریڈ ہے, اصل تو آگے کی زندگی ہے. اور اس آگے کی زندگی میں کام آنے والا ایمان ہے. تو حضرت فرمایا کرتے تھے اس قبر کے اس بچھو کو سانپ کو دھکیلنے کے لیے ایمان بہت سٹرانگ چاہیے. تو اس زمانے میں ٹرینوں میں, اب بھی شاید ایسا ہو, چھوٹے بچوں کا ٹکٹ کچھ کم ہوتا تھا, بڑوں کا زیادہ ہوتا تھا, اس میں کچھ ایج کا ہوتا تھا. تو فرماتے تھے ہمارا ایمان تو چھوٹے بچے کے اور بڑے بچے کے ٹکٹ میں جو ڈفرنس ہوتا ہے 10 روپے کا 20 روپے کا, حرام کے ان 10 روپے کو ہمارا ایمان نہیں دھکیلتا, وہ قبر کے سانپ اور بچھو کو کہاں پش کرے گا. اس لیے وہاں ایسا مضبوط ایمان چاہیے جو قبر کے اس سانپ کو دھکیل دے, کھڑا ہو جائے میں اس کا ایمان ہوں, تم اس کے قریب نہیں آ سکتے. اور ایمان کی حیثیت یہ ہے گھٹتا ہے اور بڑھتا ہے. بڑھتا ہے اعمال صالحہ سے. اعمال صالحہ وہ ہیں جن کو نبی کریم صلی اللہ علیہ وسلم نے بتایا, اور انہی کی ترتیب پر. کوئی نماز چڑھتے سورج میں شروع کر دے کہیں گے یہ نماز قبول نہیں ہے. کوئی کہا کیسی نماز ہے, قرآن نے کہہ دیا فویل للمصلین, ان نمازیوں کے لیے ویل, ویل کا ترجمہ تباہی, اور ٹرمینالوجی میں اس گڑھے کو جس میں دوسرے جہنموں سے جہنم والوں کی پیپ اور خون نکل آئے گا جل کے, اور جس گڑھے میں جمع ہوگا اس کا ترجمہ بھی ویل ہے. اور اس کو کہا کن کے لیے, للمصلین, ایسے نماز پڑھنے والوں کے لیے, الذین هم عن صلاتهم فی عن صلاتهم ساہون. اور نماز چاہیے کیسی چاہیے, قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون, وہ نماز پڑھنے والے کامیاب ہیں جن کی نماز کیا ہے, بہت خشوع خضوع والی نماز ہے. اللہ ہمیں ایسی نماز نصیب فرمائے. تو میرا پوائنٹ یہ تھا یہ ایمان گھٹتا بھی ہے بڑھتا بھی ہے, اور اس کی ہمیں آخرت میں ضرورت ہے. फिर ये जो घटना बढ़ना होता है ये अमाल से होता है। नेक अमाल करेगा ईमान पावरफुल हो जाता है, इसमें ताकत आती है, इसकी बैटरी चार्ज होती है। और ईमान डिस्टर्ब किससे होता है? गुनाहों से, गलत हरकतों से। और गुनाह मुख्तलिफ अंदाज के हैं। देखिए समझाने के लिए, एक गुनाह ऐसा है जिसके बारे में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तिर्मिजी में रिवायत मौजूद है कि अगर एक आदमी एक बार झूठ बोलता है, सिर्फ एक बार, तो उसके मुंह में इतनी बदबू पैदा होती है कि रहमत का फरिश्ता उसकी तकलीफ की वजह से एक मील दूर चला जाता है। अब यहां तो दिन में 10 झूठ वैसे ही निकल जाते हैं जुबान से, क्योंकि रूटीन में आदत हो गई है। और महीने में कितने हो गए होंगे, जिसको आज की जुबान में कहेंगे हमारे मैथ वाले कि 0.001 मिलीमीटर भी शायद हमारी जुबान इतनी साफ नहीं बची होगी, इतना हमारी जुबान से गलत अल्फाज निकले होंगे, इतनी गिबत निकली होगी, इतना झूठ निकला होगा। यह गुनाह है। इस और माए पुराने जमाने में बच्चे की जुबान से झूठ निकला, उनको यह हदीस याद नहीं होती थी, लेकिन इतनी बात जहन में होती थी तरबियत की वजह से कि झूठ बोलने से इसका मुंह गंदा होता। तो मां कहती थी बच्चे से, खोलना दिखाना जुबान, देख देख तुम्हारी जुबान पर दाग लग गया। माएं तरबियत करती थी, दीन की बात, दीन की दावत मां की गोद से भी चलती थी, जैसे बाप औलाद की तरबियत करता है। आजकल टाइम नहीं है, बच्चे भी उवर बिजी हो गए, उधर स्कूल से आए तो ट्यूशन, ट्यूशन से आए तो फिर गेम। अब बाप और बेटे की मुलाकात नहीं होती। पहले बाप अपने सामने बेटे को बिठाता था, बेटा बाएं हाथ से नहीं गिलास उठाते, बेटा खड़े होके नहीं खाते, ये वो दावत मुंतकिल होती थी बड़ों की तरफ से औलाद में। तो मेरा अर्ज करने का मकसद ये है कि गुनाह एक है जो जुबान का हुआ, इसका नुकसान ये हुआ कि मुंह गंदा हो गया, लेकिन दूसरा वर्ड भी गुनाह ही है, मगर उसका इफेक्ट क्या है? चोरी कर ली तो काजी कहेगा हाथ काट दो। तो गुनाह गुनाह वर्ड तो सेम है, लेकिन दोनों का हुक्म अलग है। ये गुनाह उससे बहुत सख्त हो गया। और तीसरा गुनाह है तो गुनाह ही, मगर उसमें कोड़े लगेंगे, 80 कोड़े तोहमत लगाने में लगते हैं। यह भी सेम गुनाह, वर्ड तो गुनाह है लेकिन इसका असर उससे खतरनाक है। और एक गुनाह ऐसा है जिसमें इस्लाम में हुक्म देते हैं इसको संसार करो, पत्थर मार दो। अगर किसी शादीशुदा ने जिना कर लिया, वो तो सेम है लेकिन असर उसका खतरनाक है। और एक गुनाह ऐसा होता है कि अगर वो बंदे से सरजद हो जाए तो ये ईमान फौरन रुखसत हो जाता है। जैसे किसी गैर मजहब का शार इख्तियार कर लिया, किसी गैर मजहब की वो चीज़ इख्तियार कर ली जो उनकी मजहबी चीज है, जैसे उनकी अपनी अलामतें होती हैं। जैसे क्रिश्चियनों के यहाँ दो किस्म उनकी हैं, कैथोलिक हैं और प्रोटेस्टेंट हैं। कैथोलिक तो बपतस्मा देते वक्त ऐसे पानी छिड़कते हैं यहाँ ऊपर, और प्रोटेस्टेंट तो पूरा गोता देते हैं। तो ऐसा किया, ये चूंकि उनका शार है, ईमान उसी वक्त रुखसत हो जाएगा। तो मेरा पॉइंट यह है कि कुछ गुनाह ऐसे हैं उनसे हल्का असर पड़ जाता है, और कुछ गुनाह ऐसे हैं वो आदमी के ईमान को बहुत ज़्यादा डिस्टर्ब करते हैं। इसलिए बहुत ज़रूरी है कि आदमी उलमा से ताल्लुक रखे और मालूम करता रहे मेरी ज़िंदगी कैसी। और ये बात ईमान वाले माशरे में घरों में बहुत होती थी। बच्चे के जहन में इब्तिदाश में ही ये बात बैठ जाती थी, बेटा तुम्हारे दीन में खाने पीने में कुछ चीज़ें हलाल हैं, कुछ हराम हैं, तुम एनी हाउ कहीं खड़े होकर खाने लगो नहीं। और कल को वो कहीं बाहर मुल्क भी जा रहा है, जब उससे पूछने आएगी एयर होस्टेस वेज नॉन वेज, इसके जहन में फौरन घूमती है बात, मेरी अम्मा ने मुझे सिखाया है हर चीज में खा नहीं सकता। तो पहले सोचता है हलाल किस में होगा, हराम किस में होगा। इसलिए मेरे भाइयों, इस बात की तरफ ध्यान देने की बहुत जरूरत है। इन चीज़ों को अपनी ज़ात के अंदर, अपने बच्चों के अंदर, अपने सर फ्रेंड सर्कल के अंदर, क्योंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कैसी कैसी बातें फरमाई। फरमाया अल मरु अला दीन खलीलिही, आदमी अपने फ्रेंड सर्कल में ही चला जाता है, जैसे वो होते हैं ऐसा ही हो जाता है। फल यंजुरिल मरु मन युखालिल, आदमी को अच्छी तरह देखभाल के रहना चाहिए कि वो कैसे माहौल में रहता है, उसके दोस्त यार कौन है। नंगे सर था, चंद दिन तबलीग के माहौल में गया, वहां से टोपी ओढ़ के आ गया, चंद दिन में चेंज हो गया। पहले तो 3 ही दिन में इतना बहुत पावरफुल दिन लगते थे, अब तो उसमें भी डिले हो गए हम, अब 10 दिन लग जाते हैं, कभी कभी 40 भी लगते हैं। यहां से गया हाथ में बीड़ी पीते पीते, वहां से उस माहौल में रह के आ गया तो अब हाथ में तस्बीह है, बीड़ी की जगह तस्बीह आ गई। अब यहां से गया था गाना गाते गाते, अब वहां से आ रहा है तो कहता है सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर। क्या है, माहौल का असर है। जिस माहौल में रहा, और ये माहौल जिंदगी में हर वक्त है, बुढ़ापे में भी कैसों के साथ उठता बैठता है, जवानी में भी कैसे उठता बैठता है, बचपन में भी कैसा उठता बैठता है। इसलिए कुरान पाक ने कहा वज़रू ज़ाहिरल इस्मि व बातिना, ज़ाहिरी गुनाहों को भी छोड़ दो, बातिनी गुनाहों उसको भी छोड़ दो, क्योंकि ईमान को डिस्टर्ब करेंगे। अब कुछ गुनाह तो एकदम नजरों में आते हैं, झूठ बोला गुनाह हो गया, गैर को देखा औरत को। अब दुनिया वालों के अपने अलग अलग तरीके हैं, हमारे यहाँ तो सर से पैर तक पर्दा है, मर्द के लिए नाम से लेकर घुटने तक पर्दा है। लोगों का माहौल ऐसा है, उनके यहाँ नहीं रिवाज, उनके औरतों के कंधे खुले हुए हैं, सीने खुले हुए हैं, टांगे भी खुली हुई है, ये तो उनका मजहब है। हमारा मजहब तो है हमें नजर की हिफाजत करनी पड़ेगी, और नजर की गलती की वजह से ऐसा शॉट होता है जैसे बिजली के तारों में शॉट होता है। ऊपर से तार की शक्ल सेम है, उसमें कोई डिफेक्ट नहीं, अंदर से जल चुका है तार, अब लगा रहे जगह जगह वो जिससे चेक करते हैं यहाँ है करंट यहाँ है, तो नजर से कभी ऐसा शॉट हो जाता है कि अंदर से मामले को खराब कर देता है। अल्लाह हमें नजरों की हिफाजत की तौफीक अता फरमाए। और बातिनी गुनाह कैसे हैं, दूसरे ने भाई ने मकान बना लिया दूसरी मंजिल और अंदर जलन हो रही है, इसने क्यों बनाया, दूसरे की दुकान साथ में अच्छी चल रही इसको अंदर बहुत गुस्सा आ रहा है, हसद है, बुग्ज है, कीना है, यह है बातिनी गुनाह। तो कुरान ने कह दिया दोनों से बचो, दोनों से बचो, नुकसान हो जाएगा, गलत हो जाएगा, तुम्हारे कमाए हुए आमाल उधर चले जाएंगे। और रमज़ान आता है इसीलिए किताबों में लिखा है जिस आदमी का रमज़ान अच्छा गुजरता है उसका फिर पूरा साल अच्छा गुजरता है। इसलिए ज़रूर अपना अभी से टाइम, ये जो रजब से दुआ मांग रहे हैं तो बताया प्रिपरेशन करनी पड़ेगी, पहले से मैनेज करना पड़ेगा, काश मेरे कुछ दिन मलाइका के माहौल में गुजरें, मस्जिद में गुजरें, काश मेरे कुछ दिन अल्लाह के दरबार में गुजरें। पुराने ज़माने में एहतियात वाले लोगों का रमज़ान पूरा ही अपने बुजुर्गों की निगरानी में गुजरता था, एहतिकाफ में गुजरता था, मस्जिद में डेरा डालते थे। और मस्जिद में भी वो किस्सा ऐसा करते हैं, मस्जिद में कोई गैर तो आता नहीं, कोई बेवजू आता नहीं, कोई बुरे इरादे से आता नहीं, सब ईमान वाले हैं, पाक होकर आ रहे हैं, नमाज के इरादे से आ रहे हैं। तब भी कहा ऐसे दुनिया से कट के मेरे हो जाओ, तुम मस्जिद में रहोगे चार तरफ अपने कपड़ा बांध लेना, तभी वो मोतकब बनेगा तो तुम्हें यकसुई हासिल होगी। अब इन नमाज वालों से भी अपने को यकसू कर लो, ऐसी अल्लाह से लो लगाओ। तो जाहिर सी बात है जब आदमी ऐसे रहता है तो उसके कल्ब के अंदर तब्दीली आ ही जाती है, और इस कल्ब में पाकी आती है। इसलिए कुरान ने कहा लअल्लकुम तत्तकून, दूसरे आमाल को दूसरे लफ्जों से ताबीर किया, इसको कहा रोजा ऐसा है इसके जरिए तुम्हारे दिलों में तकवा आएगा। और आदमी की चाहत होती है काश ये गुनाह मुझसे छूट जाए, काश मेरी गलत जिंदगी खत्म हो जाए, काश मेरी जिंदगी नेक बन जाए, बीसों बार इसका इरादा किया हुआ होता है। इसलिए अल्लाह ताला हम सबको अपने नेक साले बंदों में शामिल फरमाए, ईमान उसने दिया है, ईमान की हिफाजत करने की भी तौफीक अता फरमाए, और ईमान वाले आमाल भी हमें इख्तियार करना नसीब हो जाए। वाखिरु दावाना अनिल्हम्दुलिल्लाहि रब्बिल आलमीन। मांग लीजिए अल्लाह से, अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मद व अला आली सय्यिदिना मुहम्मद واصحاب سیدنا محمد و بارک وسلم علیہم. الحمد للہ الذی ہدانا لہذا وما کنا لنہتدی لولا ان ہدانا اللہ. اللہم حبب الینا الایمان وزینہ فی قلوبنا وکرہ الینا الکفر والفسوق والعصیان واجعلنا من الراشدین. اللہم توفنا مسلمین والحقنا بالصالحین غیر خزایا ولا نداما ولا مفتونین. اللہم انا نسألک ایمانا کاملا وعلما نافعا وعملا صالحا مقبولا ورزقا حلالا طیبا مبارکا وشفاء من کل داء. اے ہمارے مولا کریم, یہ ایمان آپ نے عطا فرمایا ہے, اللہ اس ایمان پر استقامت نصیب فرما. اے اللہ ایمان والی زندگی عطا فرما, ایمان والی عبادت, ایمان والے اعمال, ایمان والے معاملات نصیب فرما. یا اللہ ہماری آنکھیں پاک بنا دے. یہ ہاتھ آپ نے ہم کو پاک عطا کیے تھے, ہم نے ان کو گناہوں سے گندا کر دیا, پھر ان کو پاک فرما دیجئے. ہماری زبانوں, دل, دماغ کو پاک فرما دیجئے. اے اللہ پاک برکت والی حلال روزی نصیب فرما دے. یا اللہ جن کے پاس روزگار نہیں ہے, اپنے خزانے سے حلال برکت والا روزگار عطا فرما دے. یا اللہ قرضوں سے نجات عطا فرما دے. یا اللہ ہمارے کاروباروں میں, ہمارے کاموں میں برکت عطا فرما دے. یا اللہ ہر قسم کی پریشانیوں کو دور فرما دے. یا اللہ گھروں میں جو بچیاں بالغ ہو گئیں, بچے بالغ ہو گئے, نکاح کی عمر کو پہنچے, اللہ اپنے خزانے سے ان کے لیے نیک صالح جوڑے عطا فرما دیجئے. سنت کے مطابق نکاح نصیب فرما دے. جن کے نکاح ہوئے ان کو اولاد صالح عطا فرما دے. اللہ جن کو آپ نے اولادیں دی ہیں, ان اولادوں کا کو ماں باپ کا فرما بردار بنا دیجئے, ان کے آنکھوں کی ٹھنڈک بنا دیجئے, ان کے بڑھاپے کا سہارا بنا دیجئے. اے اللہ ہم میں سے جس کے مقدر میں آپ نے بڑھاپا لکھا ہے, اللہ ہمارا سوال ہے بڑھاپے میں ہم کو کسی کا محتاج نہ بنائیے. یا اللہ کسی پر بوجھ نہ بنائیے, ہماری وجہ سے کسی کو تکلیف ہو ایسا نہ فرمائیے. یا اللہ بڑھاپے کی زندگی کو آرام والی زندگی بنا دینا. یا اللہ خیر اور برکت والی زندگی بنا دینا. یا اللہ پورے عالم پر رحم فرما, عالم انسانیت کو ہدایت عطا فرما. یا اللہ مظلوم مسلمانوں کی نصرت فرما. یا اللہ وقت کے نمرودوں کے غروروں کو توڑ دے. یا اللہ وقت کے فرعونوں کی قوت کو توڑ دے. یا اللہ ایمان والوں کو سلامتی نصیب فرما, حرمین شریفین کی حفاظت فرما. یا اللہ ہمارے ایمان کی, اعمال کی, کاروباروں کی, اولادوں کی حفاظت فرما. ہمارے جوانوں کو پاک جوانی نصیب فرما, ہماری مستورات میں حیا اور پردہ زندہ فرما. یا اللہ بہت کچھ آپ بغیر مانگے عطا فرماتے ہیں, جو کچھ مانگا گیا اس کو بھی قبول فرما, جو مانگنے سے رہ گیا اس کو بھی قبول فرما. ربنا تقبل منا انک انت السمیع العلیم. وصلی اللہ تعالی علی خیر خلقی محمد وآلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین.